بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پرستت ہے۔ شروتاؤں، آج کے کارکرم کے آرمبھ میں آپ سورہ فصلت کی 30ویں سے لے کر 33ویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عباس امام جمعہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون۔ نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة، نحن أولياؤكم في الحياة الدنيا وفي وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ نُزُلًا مِّنْ غَفُورٍ رحيم۔ ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ نسندیہ جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دڑھتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ ہم سانسارک جیون میں بھی تمہارے ساتھی تھے اور پرلے میں بھی تمہارے ساتھی ہیں، اور یہاں تمہارے لیے وہ سب کچھ ہے جس کی تمہیں اچھا ہوگی، اور یہاں تمہارے لیے وہ سب کچھ ہوگا جس کی تم مانگ کرو گے۔ یہ اتینت کشماشیل اور دیاوان ایشور کی اور سے تمہارے آتتھ کا سادھن ہے، اور اس ویکتی سے اچھی بات کس کی ہو سکتی ہے جو لوگوں کو ایشور کی اور بلائے، اچھے کرم کرے اور یہ کہے کہ نشچت روپ سے میں اس کے آگیاکاری بندوں میں سے ہوں۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شوتو، امام مہدی علیہ السلام کے جنم دیوس کی پاون بیلا پر ریڈیو تہران آپ سب کی سیوا میں ہاردک بدھائی پرستوت کرتا ہے۔ آج سوموار ہے، مارچ کی 29، شابان کی 15 اور فروردین کی 9 تاریخ۔ شوتو، ہمارا یہ کاریکرم آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7,445 کلو ہرٹز پر سن رہے ہیں، اور ہمارا کل سے یہ کاریکرم آپ جو ہے 31 میٹر بینڈ برابر 9,510 کلو ہرٹز پر سن رہے ہیں۔ شوتا، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ سب سے پہلے آپ صدا کی بھانتی انتراشٹریہ سماچار سنیں گے، اس کے پشچات راج نیتک چرچا کا دینک کاریکرم ہوگا، اس کے پشچات حضرت امام مہدی علیہ السلام کے جنم دیوس کے شبھ اوسر پر پیش کیا جائے گا ہمارا وشیش کاریکرم، اور سبھا کا انتیم کاریکرم ہوگا جل سنکٹ۔ شوتاؤ، یہ تو تھی ہماری آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ محمد مہدی سے سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ آج ایران، عراق اور بھارت سہیت دنیا کے انیک دیشوں میں حضرت امام مہدی علیہ السلام کے جنم دیوس کے شبھ اوسر پر جشن منایا گیا۔ ودیش منتری نے کہا ہے کہ انتراشٹریہ ویوستھا میں ایک دھرویوئی اور پشچمی لوک تنتر کا کال اب سماپت ہو گیا ہے۔ بھارت کے راشٹرپتی نے دلی کے اپ راجیہپال کے ادھیکار بڑھائے جانے کے وادت بل پر ہستاکر کر دیے ہیں۔ میانمار میں سینا کے ہاتھوں مارے گئے 114 لوگوں کے انتم سنسکار پر بھی سینکوں نے فائرنگ کر دی۔ اور اب آپ وستار سے سماچار سنیے۔ آج 15 شعبان سوموار برابر 29 مارچ 2021 کو اس سنسار کے انتم و مہا مکتداتا حضرت امام مہدی علیہ السلام کا شبھ جنم دیوس ہے۔ پوری دنیا امام مہدی علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر جشن میں ڈوبی ہوئی ہے۔ امام مہدی علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر پورا ایران جشن میں ڈوبا ہوا ہے۔ پوتر نگر، مشہد اور قم میں کووڈ 19 کی گائیڈ لائنز کا پالن کرتے ہوئے ہزاروں کی سنکھیا میں شردھالو موجود ہیں۔ پوتر نگر قم میں استھت مسجد جمکران میں رویوار کی رات سے ہی وبھن طرح کے کاریکرموں کا آیوجن کیا جا رہا ہے۔ ایران کے ہر چھوٹے بڑے اس شہر میں لوگ ایک دوسرے کو مبارکباد پیش کر رہے ہیں اور مٹھائیاں تتھا شربت بانٹ رہے ہیں۔ وہیں عراق میں بھی امام مہدی علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر جشن کا ماحول ہے۔ پوتر نگر، نجف اور کربلا میں ہزاروں کی سنکھیا میں شردھالو موجود ہیں۔ بھارت میں بھی حضرت امام مہدی علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر پارمپرک طریقے سے لوگ جشن منا رہے ہیں۔ بتا دیں کہ بھارتیہ مسلمانوں میں پرچلت پرمپرا کے انوسار 15 شعبان کی رات کو، جو شب بارات کے نام سے پرکھیات ہے، بہت سے مسلمان صبح تک جاگتے ہیں اور قبرستانوں میں جا کر اپنے پریجنوں کی قبروں پر فاتحہ پڑھتے ہیں، چراغ جلاتے ہیں اور ان کے لیے دعا کرتے ہیں۔ इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने रविवार को आयोजित कैबिनेट बैठक में संसार के महामुक्तिदाता हजरत इमाम महदी अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर दुनिया भर के लोगों को बधाई दी है। राष्ट्रपति डॉक्टर हसन रूहानी ने कैबिनेट की बैठक में संसार के अंतिम महामुक्तिदाता हजरत इमाम महदी अलैहिस्सलाम के शुभ जन्म दिवस के अवसर पर देश और दुनिया के लोगों को मुबारकबाद पेश करते हुए आशा व्यक्त की है कि इस्लामी गणतंत्र ईरान इमाम महदी अलैहिस्सलाम के मार्गदर्शन में आगे बढ़े और उनके शासन के नजदीक पहुंचे तथा इमाम महदी अलैहिस्सलाम के शीघ्र जहूर होने के मार्ग को प्रशस्त करने के रास्ते पर चलता रहे। विदेश मंत्री ने कहा कि अंतर्राष्ट्रीय व्यवस्था में एक ध्रुवीय और पश्चिमी लोकतंत्र का काल अब समाप्त तो हो गया है। ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ ने सोमवार को ताजिकिस्तान में हार्ट ऑफ एशिया बैठक से इतर इस बैठक के कार्यकारी सचिव कायरात सारीबा से मुलाकात की। इस मुलाकात में उन्होंने अंतर्राष्ट्रीय व्यवस्था में एक ध्रुवीय और पश्चिमी लोकतंत्र की समाप्ति की ओर संकेत करते हुए अंतर्राष्ट्रीय संबंधों में एशियन और क्षेत्रीय देशों के महत्व पर बल दिया। विदेश मंत्री ने ईरान की ओर से CICA की मजबूती तथा इसके सदस्य देशों के समर्थन की घोषणा करते हुए परमाणु वार्ता में कजाकिस्तान की भूमिका और साथ ही सीरिया शांति प्रक्रिया में उसकी प्रभावी भूमिका की सराहना की। CICA या सीका की बैठक के कार्यकारी सचिव ने इस संगठन की क्षेत्रीय गतिविधियों में इस्लामी गणतंत्र ईरान के सहयोग की सराहना करते हुए इसके आगामी कार्यक्रमों को स्पष्ट किया, जिसमें इसके सदस्य देशों की शिखर बैठक का कार्यक्रम भी शामिल है। ईरान के विदेश मंत्री रविवार की रात ताजिकिस्तान की राजधानी दुशंबे पहुंचे थे, जहां ताजिक अधिकारियों ने उनका स्वागत किया। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अमेरिका के राष्ट्रपति जो बाइडेन ने ईरान व चीन के बीच होने वाले 25 वर्षीय रणनीतिक समझौते पर प्रतिक्रिया जताते हुए उसे चिंताजनक बताया है। बाइडेन ने कहा कि उन्हें काफी समय से ईरान व चीन की भागीदारी पर चिंता रही है। उन्होंने अमेरिकी राष्ट्रपति के विशेष विमान में सवार होने से पहले एक पत्रकार के सवाल के जवाब में कि क्या उन्हें ईरान व चीन की भागीदारी पर चिंता है, कहा कि एक साल से मैं इस बारे में चिंतित हूँ। याद रहे कि ईरान व चीन के बीच 25 वर्षीय कार्यक्रम के नाम से सहयोग के समग्र समझौते पर शनिवार को ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ और चीन के विदेश मंत्री वांग यी ने दस्तखत किए। लगभग 5 साल पहले दोनों देशों ने आपसी सहयोग के रणनीतिक समझौते के बारे में एक साझा बयान जारी किया था, जिसके अंतर्गत ईरान व चीन आपसी सहयोग का एक समग्र कार्यक्रम बनाने पर सहमत हुए थे। कई वर्षों तक परामर्श और बातचीत के बाद शनिवार 27 मार्च को दोनों देशों के विदेश मंत्रियों ने तेहरान में आपसी सहयोग के समग्र समझौते पर हस्ताक्षर किए। अमेरिकी मीडिया इस समझौते को ईरान एवं चीन के खिलाफ प्रतिबंध लगाने की वाशिंगटन की नीति को विफल बनाने की कोशिश बता रहा है। ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव ने कहा है कि दुनिया केवल पश्चिम नहीं है और पश्चिम ही केवल कानून का उल्लंघन करने वाला अमेरिका और अपने वादों को तोड़ने वाले 3 यूरोपीय देश नहीं हैं। अली शमखानी ने कहा कि ईरान और चीन के बीच जिस सहयोग समझौते पर दस्तखत हुए हैं, उससे अमेरिकी पतन में और गति आ जाएगी। उन्होंने अपने ट्विटर हैंडल पर ईरान और चीन के मध्य होने वाले समझौते और इस समझौते के प्रति अमेरिकी राष्ट्रपति जो बाइडेन की उन्होंने अपने ट्विटर हैंडल पर ईरान और चीन के मध्य होने वाले समझौते और इस समझौते के प्रति अमेरिकी राष्ट्रपति जो बाइडेन की चिंता की ओर संकेत किया और कहा कि ईरान और चीन के बीच सहयोग सक्रिय प्रतिरोधक नीति का एक भाग है। उन्होंने कहा कि दुनिया केवल पश्चिम नहीं है और पश्चिम ही केवल कानून का उल्लंघन करने वाला अमेरिका और अपने वादों को तोड़ने वाले 3 यूरोपीय देश नहीं हैं। ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव ने कहा कि बाइडेन की चिंता बिल्कुल सही है और पूर्व में स्ट्रेटेजिक सहयोग अमेरिकी पतन को गति प्रदान कर देगा। ज्ञात रहे कि शनिवार को तेहरान में ईरान और चीन के विदेश मंत्रियों ने एक 25 वर्षीय रणनीतिक समझौते पर हस्ताक्षर किए थे। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। ईरान व भारत के विदेश मंत्रियों ने द्विपक्षीय संबंधों व क्षेत्रीय हालात की अंतिम स्थिति के बारे में विचार विमर्श किया है। मोहम्मद जवाद जरीफ ने सोमवार को ताजिकिस्तान में अपने भारतीय समकक्ष एस जयशंकर से मुलाकात की। इस मुलाकात में अफगानिस्तान की राजनैतिक स्थिति और इस देश की शांति प्रक्रिया में सक्रिय उपस्थिति की राहों की समीक्षा की गई। भारत के विदेश मंत्री ने अफगानिस्तान के राजनैतिक हालात में ईरान की सकारात्मक और प्रभावी भूमिका की सराहना करते हुए क्षेत्रीय देशों विशेषकर भारत और ईरान के बीच अफगानिस्तान में शांति व स्थिरता को मजबूत बनाने के लिए सहयोग की जरूरत पर जोर दिया। ईरान व भारत के विदेश मंत्रियों ने इसी तरह आर्थिक सहयोग की स्थिति की भी समीक्षा की और ईरान से भारत के व्यापारिक संबंधों में विस्तार की आवश्यकता पर बल दिया। ज्ञात रहे कि ईरान के विदेश मंत्री रविवार की शाम ताजिकिस्तान पहुंचे हैं, जहां वे हार्ट ऑफ एशिया सम्मेलन में भाग लेंगे। भारत के राष्ट्रपति ने दिल्ली के उपराज्यपाल के अधिकार बढ़ाए जाने के विवादित बिल पर हस्ताक्षर कर दिए हैं। भारत के राष्ट्रपति रामनाथ कोविंद ने दिल्ली के लेफ्टिनेंट गवर्नर के अधिकार बढ़ाने के बिल पर हस्ताक्षर कर दिए हैं, जिसके बाद ये बिल कानून बन गया है। इस बिल पर भारत के राष्ट्रपति ने रविवार की शाम दस्तखत किए। संसद के दोनों सदनों से ये बिल पहले ही पारित हो चुका है। दिल्ली के उपराज्यपाल के अधिकारों को बढ़ाने का यह विवादित बिल लोकसभा से 22 मार्च को और राज्यसभा से 24 मार्च को पारित हो गया था। भारत में कोरोना की नई लहर भयानक रूप धारण करती जा रही है। नई दिल्ली से हमारे संवाददाता की रिपोर्ट के अनुसार भारत के लगभग सभी राज्य और केंद्र शासित क्षेत्र में कोरोना की दूसरी लहर में नए केसों की संख्या में निरंतर वृद्धि होती जा रही है। भारत के केंद्रीय स्वास्थ्य मंत्रालय ने सोमवार की सुबह को बताया कि पिछले 24 घंटों में कोरोना से 68,000 से अधिक नए मरीज सामने आए हैं। ये ऐसी स्थिति है जब रविवार को भारत में 62,714 जबकि और उससे दो दिन पहले 58,886 नए मामले सामने आए थे। भारत के प्रधानमंत्री की बांग्लादेश यात्रा के खिलाफ इस देश में अशांति बढ़ गई है और कम से कम 11 लोग मारे जा चुके हैं। भारत के प्रधानमंत्री नरेंद्र मोदी दो दिन पहले बांग्लादेश की यात्रा पर गए थे। उनकी यात्रा के बाद सैकड़ों लोगों ने पूर्वी बांग्लादेश में कई मंदिरों और एक रेलगाड़ी पर हमला कर दिया। राजधानी ढाका में सुरक्षा बलों और प्रदर्शनकारियों के बीच झड़पें भी हुई और सुरक्षा बलों ने प्रदर्शनकारियों पर हमला किया। और अंत में यह समाचार के म्यांमार में सैन्य विद्रोह के खिलाफ जारी विरोध प्रदर्शन के दौरान मारे गए लोगों के अंतिम संस्कार के लिए इस देश के बागो शहर में एकत्रित हुए लोगों पर सेना ने फायरिंग कर दी है। समाचार एजेंसी रॉयटर्स की रिपोर्ट के अनुसार प्रत्यक्षदर्शियों ने बताया है कि रविवार को सेना की फायरिंग में मारे गए 114 लोगों के अंतिम संस्कार में लोग भाग लेने के लिए पहुंचे थे कि तभी म्यांमार की सेना ने उन पर अंधाधुंध फायरिंग कर दी। खबर लिखे जाने तक अंतिम संस्कार में शामिल होने वालों पर की गई गोलाबारी में मरने और घायल होने वालों की संख्या के बारे में कोई आधिकारिक सूचना सामने नहीं आई थी। यह ऐसी स्थिति में है कि म्यांमार में तख्तापलट के मुख्य जिम्मेदार जनरल मीन आंग हलिंग ने दावा किया था कि सेना उन सभी लोगों की रक्षा करेगी जो सैन्य विद्रोह के खिलाफ और लोकतंत्र के समर्थन में प्रदर्शन कर रहे थे। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। चीन और ईरान के बीच हुए समझौते से अमरीकी राष्ट्रपति चिंतित। अंसारुल्लाह के विरुद्ध षड्यंत्रों के बावजूद यमनी जनता उसके साथ, और फिलिस्तीनियों पर इसराइलियों के जारी अत्याचारों पर कार्यक्रम में विस्तार से चर्चा करेंगे। अभी हाल ही में ईरान और चीन के बीच एक व्यापक समग्र समझौता हुआ है। ये व्यापक साझेदारी का 25 वर्षीय समझौता है। इस समग्र समझौते पर हस्ताक्षर के बाद इस पर प्रतिक्रियाएं आने लगी थी। अपनी प्रतिक्रिया में अमेरिका के राष्ट्रपति बाइडेन ने ईरान चीन समझौते पर दुख जताया है। इसकी प्रतिक्रिया में ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव का कहना है कि ईरान और चीन के बीच जिस सहयोग समझौते पर हस्ताक्षर हुए हैं, उससे अमरीकी पतन में अधिक गति आ जाएगी। एक समीक्षा लेकर उपस्थित है हसन अब्बास।
अमरीका के राष्ट्रपति जो बाइडेन ने कहा है कि ईरान और चीन के बीच सहयोग के समग्र समझौते पर हस्ताक्षर चिंताजनक है। जो बाइडेन का कहना है कि ईरान और चीन के मध्य 25 वर्ष के जिस समग्र समझौते पर दस्तखत हुए हैं, वो गंभीर चिंता का विषय है। बाइडेन ने कहा कि उन्हें काफी समय से ईरान और चीन की भागीदारी पर चिंता रही है। अमरीकी राष्ट्रपति की प्रतिक्रिया सामने आने से पहले अमरीकी पत्रिका वॉल स्ट्रीट जर्नल ने अपनी एक समीक्षात्मक रिपोर्ट में यह लिखा था कि तेहरान बीजिंग समझौते ने वाशिंगटन की उन कोशिशों पर पानी फेर दिया है जो वो ईरान को विश्व में अलग थलग करने के बारे में करता आया है। अमरीकी पत्रिका ब्लूमबर्ग ने भी ईरान चीन समझौते पर टिप्पणी करते हुए लिखा है कि यह समझौता बाइडेन प्रशासन के लिए खुली चुनौती सिद्ध होगा। ईरान व चीन के बीच 25 वर्षीय कार्यक्रम के नाम से सहयोग के समग्र समझौते पर शनिवार को ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ और चीन के विदेश मंत्री वांग यी ने दस्तखत किए थे। इस समझौते के अंतर्गत ईरान और चीन के बीच आर्थिक और सांस्कृतिक क्षेत्रों समेत विभिन्न क्षेत्रों में पाई जाने वाली संभावनाओं से लाभ उठाने पर ध्यान केंद्रित किया गया है। दूसरी ओर, ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव अली शमखानी ने कहा है कि पूर्वी देशों के बीच स्ट्रेटेजिक सहयोग विश्व में अमरीकी वर्चस्व की समाप्ति का मार्ग प्रशस्त करेगा। ईरान और चीन के समग्र समझौते के बारे में अमरीकी राष्ट्रपति की ओर से प्रकट की गई चिंता पर अपनी प्रतिक्रिया में अली शमखानी ने ट्वीट किया है कि तेहरान और बीजिंग के बीच हुआ समझौता सक्रिय और स्थायी नीतियों का हिस्सा है। उनका कहना था कि संसार केवल पश्चिम तक ही सीमित नहीं है और पश्चिम भी अमेरिका और वचन तोड़ने वाले उसके तीन घटकों तक सीमित नहीं है। अली शमखानी का संकेत ब्रिटेन, फ्रांस और जर्मनी की ओर था, जो ईरान के साथ होने वाले परमाणु समझौते में शामिल तो हैं, लेकिन उन्होंने भी इस समझौते के बारे में दिए गए अपने वचनों को आज तक पूरा नहीं किया है और वे अमेरिका के साथ खड़े दिखाई देते हैं। अली शमखानी ने आगे लिखा कि अमरीकी राष्ट्रपति की परेशानी बिल्कुल उचित है, क्योंकि विश्व के पूर्वी क्षेत्र में स्ट्रेटेजिक सहयोग में विस्तार ने अमरीकी वर्चस्व के पतन की प्रक्रिया को तेज कर दिया है।
यमन संकट के बारे में आप लंबे समय से सुनते आ रहे हैं। पिछले 6 वर्षों से जारी इस संकट में यमन की जनता को बहुत नुकसान उठाना पड़ा है। हर तरह की परेशानियों के बावजूद जनता आज भी अंसारुल्लाह के साथ है, जबकि यमन के दुश्मन इसके खिलाफ दुष्प्रचार करते आ रहे हैं। अब्दुल्ला यूसुफी की रिपोर्ट को स्वर दे रहे हैं साथी मोहम्मद मेहदी।
مقاومة العدوان على اليمن قرار تحملته حركة انصار
یمن پر حملے کے سمے پرتیرودھ کا فیصلہ وہ فیصلہ ہے جسے انصار اللہ نے اس دیش کے آتکرمن کے سمے لیا تھا۔ یمن کی جنتا نے انصار اللہ کی نیتیوں کا سمرتھن کرتے ہوئے اس آندولن کی اچ راجنیتی کے پریشد کو اپنا پرتندھی نردھارت کیا ہے۔ اس پریشد کو انصار اللہ نے راشٹریہ بلوں کے ساتھ مل کر بنایا ہے تاکہ حملوں کے مقابلے میں ایک راجنیتک اور سینک ڈھانچہ بن سکے۔ اسی بیچ یمن کی رکشا کے لیے اس دیش کے قبیلوں نے بھی انصار اللہ کا سمرتھن کرتے ہوئے اس کا ساتھ دیا ہے۔ یمنی اپنے نیتاؤں کے ساتھ کھڑے ہیں۔ ان کا ماننا ہے کہ انصار اللہ کی نیتیاں یمنی راشٹر کی مکتی کا سادھن ہے اور ان کے لیے آزادی اور سوالمبن کو سنشچت بناتی ہیں۔ آکرمانکاری یمن کو کمزور کر کے وہاں کے سروتوں کو لوٹتے ہوئے اس راشٹر پر ورچسو جمانا چاہتے ہیں۔ یمنی راشٹر کے لیے سدھ ہو گیا ہے کہ انصار اللہ آندولن ہی وہ ایک ماتر پکش ہے جس کے پاس نئے یمن کے لیے کوئی یوجنا ہے۔ حالانکہ وہ دل اور پارٹیاں جو راشٹرواد کے دعوے کرتی ہیں دشمن کی اور چلے گئے۔ یہی کارن ہے کہ یمن کی جنتا انصار اللہ کا سمرتھن کرتی ہے۔
فی خضم المعرکۃ و
یدھ کے چرم اور پریویشن کے آرمبھ میں کرمچاریوں کے ویتن کو کاٹنے تتھا کیندریہ بینک کو عدن لے جانے کا فیصلہ یمنی جنتا کو انصار اللہ کے ورد اکسانے کی چال تھی تاکہ جنتا کی پریشانیوں کی ذمہ داری انصار اللہ پر ڈالی جائے۔ حالانکہ یمن کی جنتا نے یہ ماننے اور ان کا ساتھ دینے سے انکار کر دیا۔ جب انصار اللہ کی چھوی کو خراب کرنے کے لیے اس سنگٹھن کے نام کو آتنکوادی گٹھوں کی سوچی میں ڈالا گیا تھا تو یمنی جنتا نے دیش ویاپی پردرشن کر کے یہ بتایا تھا کہ یمن کی ساری جنتا انصار اللہ کے ساتھ ہے۔ امریکہ اور سعودی عرب کی سرکاریں یمنی جنتا کی دشمن ہیں۔ یمن وہ راشٹر ہے جو پراجے کو سویکار نہیں کرتا۔ انصار اللہ کا نیتتو اور یمن کی جنتا دونوں ہی آتکرمنکاری کے مقابلے میں ڈٹے ہوئے ہیں۔ انصار اللہ کا نیتتو اور یمن کی جنتا دونوں ہی آتکرمن کے مقابلے میں ایک جٹ ہیں۔ اس پرکار سے انہوں نے وجے کو سنشچت بنایا ہے جسے ہم آج دیکھ رہے ہیں۔ انصار اللہ تتھا راشٹریہ دلوں کے ورودھ جنتا کو اکسانے کے ادیش سے آکرمنکاری دیشوں کی اور سے کی جانے والی ساری کاروائیاں وفل رہی ہیں کیونکہ ہماری جنتا جاگروک ہے اور وہ دشمن کی چالوں کو سمجھتی ہے۔
الدعم الشعبی الكبير اليوم
حملوں کے ساتھ ہی جنتا کی اور سے انصار اللہ کے سمرتھن کے کارن یمن کے ورودھ دشمن کے شڑیانت سامنے آتے جا رہے ہیں۔ یہ سمرتھن سنا اور اس کے نکٹورتی چھیتروں سے مل کر اب سعودی عرب کی پٹھو سرکار کے چھیتروں میں بھی پھیلتا جا رہا ہے۔ یہ ویاپک سمرتھن انتراشٹریہ استر پر انصار اللہ کی راجنیتی کی چھوی کے مضبوط ہونے کا کارن بنا ہے۔ یہ واستوکتائیں یدھ کے میدان میں انصار اللہ کی پرگت کے کارن ہیں۔ سنا سے آئی آر آئی بی کے لیے عبداللہ یوسفی کی رپورٹ۔
دشکوں کے بعد آج بھی فلسطینی زائونیوں کے اتیاچاروں کا لکش بنے ہوئے ہیں۔ ہر پرکار کے اتیاچاروں کا مقابلہ کرتے ہوئے فلسطینی اسرائیل کے سامنے جھکنے کا نام نہیں لے رہے ہیں۔ فلسطینیوں کے پرتیرودھ کی گاتھا سناتی خالد صبرنا کی ایک رپورٹ کو سور دے رہے ہیں روش زیدی۔
عاد لأمي الشهيد خالد نوفل۔
شہید خالد نوفل کو اپنی ماں کے پاس دفن کر دیا گیا۔ وہ دو مہینے پہلے اپنی زمین میں کام کرنے کے لیے گھر سے نکلا تھا مگر اویدھ کالونیوں میں رہنے والے زیونیوں نے راس کر کر علاقے میں اسے شہید کر دیا۔
راس کر کر غرب رام اللہ
قتل۔
ہم اپنے ادھیکاروں کو زیونی ہتھیاروں سے واپس لے کر رہیں گے۔ ہم شہیدوں کے خون کو بیکار نہیں جانے دیں گے۔ اللہ ان سے بدلہ ضرور لے گا۔ انہوں نے بڑی بے رحمی سے خالد کی ہتیا کی ہے۔
بعد احتجازه لشهرين استقبل
زائونیوں نے دو مہینوں تک خالد کے شو کو چھپا کر رکھا۔ اب انہوں نے اس کے شو کو خالد کے پریجنوں کے حوالے کر دیا۔ ان کے پریجنوں نے نم آنکھوں سے اپنے شہید کو دفن کر دیا۔ اس جگن اپرادھ پر دنیا بھر کے مانو ادھیکار سنگٹھن چپی سادھے ہیں۔
برصاص المستوطنین الغزاة
شباب بتكسر
فیضنا شباب،
ہمارے بچوں کو زیونی گولیوں سے بھون دے رہے ہیں لیکن کوئی بولنے والا نہیں ہے۔
ام للشہید،
شہید کی شو یاترا میں شامل زیادہ تر مہیلائیں خود شہیدوں کی ماں ہیں۔ زیونیوں نے خالد کو بڑی ہی بے رحمی اور نردیتا کے ساتھ شہید کر دیا۔ فلسطین سے آئی آر آئی بی کے لیے خالد سبارنا کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، سوموار کو ہم آپ کو ساپتاہک کاریکرم سنواتے ہیں جل سنکٹ۔ آج بھی آپ اسے سن سکیں گے، لیکن آج سنسار کے انتم مکتی داتا حضرت امام مہدی علیہ السلام کا شبھ جنم دیوس ہے۔ اس شبھ افسر پر ہم آپ کو ایک وشیش کاریکرم سنوانے جا رہے ہیں، تو پہلے سنیے یہ وشیش کاریکرم۔
دوستو، امام مہدی علیہ السلام کے شبھ جنم دیوس کے اپلکش میں ایک وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ مریم مہردادی اور سید میسم کا سلام سویکار کیجیے۔
آج شعبان مہینے کی 15 تاریخ ہے اور وسنت ریتو کا 9واں دن ہے کہ جو مانوتا کے مکتی دادا حضرت امام مہدی علیہ السلام کا شبھ جنم دیوس ہے۔ یہ مہان عید نوروز کے ساتھ مل گئی ہے۔ یہ وہ عید ہے جو ہمیں سنسار کے سدھارک اور مکتی دادا کے آگمن کی شبھ سوچنا دیتی ہے، اس دن کی شبھ سوچنا دیتی ہے جب وہ آئیں گے اور اتیاچار گرست لوگوں کو اتیاچاریوں کے چنگل سے مکتی دلائیں گے، پوری دنیا کے سبھی انسانوں کو شانتی و سمان تک پہنچائیں گے اور سبھی کو بدھی و گیان کے شکھر تک پہنچا دیں گے۔ ہم آپ سب کی سیوا میں ہاردک بدھائی پیش کرتے ہیں۔
اتیاچاری عباسی شاسک کافی پہلے سے جانتے تھے کہ ایک دن پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پریوار سے مہدی نامک ایک ویکتی آندولن کرے گا اور اتیاچار کے محلوں کو ڈھا دے گا۔ اسی لیے امام محمد تقی علیہ السلام کے کال سے ہی پیغمبر اسلام کے پریوار والوں پر دباؤ اور کڑائی میں بہت وردی ہوئی، جو امام حسن عسکری علیہ السلام کے کال میں اپنے چرم پر پہنچ گئی۔ امام عسکری نے اپنا لگ بھگ پورا جیون عراق کے سامرا نگر میں قید اور نظر بندی کی اوستھا میں گزارا۔ ان کے گھر آنے جانے والا کوئی بھی ویکتی شاسن کے گپتچروں کی نظروں سے بچ نہیں پاتا تھا۔
عباسی شاسکوں نے جاسوسوں، نظر رکھنے والوں، یہاں تک کہ دایاؤں کو اس بات کے لیے नियुक्त कर रखा था कि वे इमाम हसन अस्करी अलैहिस्सलाम के घर और उनके परिजनों पर कड़ी नज़र रखें। अब्बासी शासक चाहते थे कि इस तरह से उस नवजात के जन्म को ही रोक दें और अगर किसी तरह उसका जन्म हो भी गया तो उसकी हत्या कर दें। इमाम मेहदी अलैहिस्सलाम के जन्म के संबंध में ईश्वर का इरादा वही था जो हज़रत मूसा अलैहिस्सलाम के जन्म के बारे में था। इमाम मेहदी के दुश्मन भी वही तरीके अपना रहे थे जो फिरौन ने अपनाए थे। फिरौन और उसके लोग मूसा को ख़त्म कर देना चाहते थे और इसीलिए उन्होंने बनी इसराइल की गर्भवती महिलाओं पर नज़र रखने के लिए जासूस तैनात कर रखे थे। वे लोग लड़कों की हत्या कर देते थे और लड़कियों को छोड़ देते थे, लेकिन ईश्वर ने हज़रत मूसा की रक्षा की और उनके जन्म को गुप्त रखा।
अंतिम इमाम हज़रत महदी अलैहिस्सलाम का जन्म भी पूरी तरह से गोपनीय रहा। उनके जन्म से कुछ घंटे पहले तक इमाम हसन अस्करी अलैहिस्सलाम के निकटतम परिजनों को भी इस बात की खबर नहीं थी कि इमाम के घर में किसी बच्चे का जन्म होने वाला है, क्योंकि उनकी पत्नी में गर्भवती होने का कोई चिन्ह नहीं था। इमाम मोहम्मद तकी अलैहिस्सलाम की सुपुत्री और इमाम हसन अस्करी अलैहिस्सलाम की फूफी हज़रत हकीमा खातून कहती हैं, 15 शाबान की रात मेरे भतीजे इमाम हसन अस्करी ने मुझे अपने घर आमंत्रित किया और मुझसे कहा, ईश्वर इस रात अपने उस चिन्ह को प्रकट करेगा जो धरती में उसका ठोक तर्क है। मैंने कहा, मैं आप पर कुर्बान हो जाऊं, आपकी पत्नी नरजिस खातून में गर्भ का कोई चिन्ह नहीं है। उन्होंने कहा, जो मैं कह रहा हूं वही होने वाला है।
हकीमा खातून आगे कहती हैं, भोर समय नरजिस नींद से जागी और उन्होंने मुझसे कहा कि मैं प्रसव में उनकी मदद करूं। मैंने उसी स्थिति में कुरान मजीद के सूरह कद्र की तिलावत शुरू कर दी। जब मैं उसकी एक आयत के इस भाग तक पहुंची कि हत्ता मतलईल फज्र, यानी यहां तक कि सुबह प्रकाशित हो जाए, तो शिशु का जन्म हुआ। मैंने बच्चे को एक कपड़े में लपेटा और इमाम हसन अस्करी के पास ले गई। जन्म के समय ही हज़रत मेहदी के बाजू पर कुरान मजीद के सूरह इसरा की यह आयत लिखी हुई थी, सत्य आ गया और असत्य तबाह हो गया। निश्चय ही असत्य तो तबाह होने वाला है।
इमाम मेहदी अलैहिस्सलाम का न केवल जन्म भिन्न था बल्कि उनकी ज़िंदगी भी असाधारण थी। उनके पिता की शहादत को कुछ ही समय हुआ था कि वे गैबत में चले गए, यानी सबकी नज़रों से ओझल हो गए। लोगों की नज़रों से उनके ओझल होने का मतलब ये बिल्कुल नहीं है कि वे इस धरती पर और लोगों के बीच नहीं हैं और उनके कर्मों से अवगत नहीं हैं, बल्कि वे अन्य लोगों की तरह ही इसी धरती पर जीवन बिता रहे हैं और लोगों की परिस्थितियों व उनके कर्मों से पूरी तरह अवगत हैं। हज़रत अली अलैहिस्सलाम ने इस संबंध में कहा है, पालनहार की सौगंध, गैबत के समय जब लोग गलत विचारों में ग्रस्त हो जाएंगे, ईश्वर का ठोस तर्क उनके बीच है। उनकी गलियों व बाजार में चलता फिरता है, उनके घरों में आता है और दुनिया के पूर्व व पश्चिम में जाता है। वो लोगों की बातें सुनता है, उनकी बैठकों में जाता है और उन्हें सलाम करता है।
इमाम जाफर सादिक अलैहिस्सलाम ने अपनी एक हदीस में कहा है कि इमाम मेहदी अपनी गैबत के दौरान हर साल हज के अवसर पर मक्के में उपस्थित होते हैं और हाजियों को देखते हैं, जबकि हाजी उन्हें नहीं देख पाते। जैसा कि अहले सुन्नत की हदीसों के अनुसार, जब मक्के के अनेकेश्वरवादियों ने पैगंबर इस्लाम की हत्या के लिए रात के समय उनके घर का घेराव कर लिया था, तो हज़रत अली अलैहिस्सलाम उनके बिस्तर में सो गए और पैगंबर अपने घर से निकल गए, लेकिन उनकी घात में बैठे अनेकेश्वरवादी उन्हें नहीं देख पाए थे।
इस आधार पर ये बात ध्यान योग्य है कि गैबत के काल में इमाम महदी अलैहिस्सलाम لوگوں کے بیچ ہی ہیں اور لوگوں کی نظروں سے ان کا اوجھل ہونا ان کے استتو سے لوگوں کے لابھانوت ہونے میں کسی بھی طرح رکاوٹ نہیں ہے۔ جیسا کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے فرمایا ہے، اس ایشور کی سوگند جس نے مجھے پیغمبری کے لیے چنا ہے، جس طرح لوگ بادلوں کے پیچھے چھپے ہوئے سورج سے لابھانوت ہوتے ہیں، اسی طرح مہدی کی غیبت کے کال میں ان کی ولایت سے پرکاشمان ہوں گے اور ان کے استتو سے لابھ اٹھائیں گے۔
امام مہدی اس دنیا میں آئے ہیں تاکہ سرویاپی سدھار کریں اور شکتی، دھن اور دھوکے کے آدھار پر جو سبھیتا استھاپت کی گئی ہے اسے جڑ سے اکھاڑ دیں۔ وہ ایشوریہ مانیتاؤں کے آدھار پر ایک نئی سبھیتا استھاپت کریں گے تاکہ ایشوریہ وعدے کو ویوہارک بنا سکیں اور نیائے کے ساتھ شانتی و مترتا پوری دھرتی میں پھیل جائے۔ ایشوریہ دھرم کے شتروؤں نے جو ہمیشہ واستوکتا اور سچائی کو چھپانے کی کوشش میں رہتے ہیں، اس بار بھی اس امام اور ایشوریہ اتراधिकारी کی ہتیا کا فیصلہ کیا، لیکن ایشور نے امام مہدی کو لوگوں کی نظروں سے اوجھل کر دیا تاکہ وہ جیوت رہیں اور اچت سمے پر سامنے آ کر سنسار میں پوری طرح سے نیائے استھاپت کر سکیں۔
امام مہدی علیہ السلام پوری نرنترتا کے ساتھ ایمان والوں اور اپنے ساتھیوں کی استھتی کا دھیان رکھتے ہیں تاکہ ان کے سامنے آنے کا اچت اوسر اپلبدھ ہو سکے۔ ایشور کے انتم اتراधिकारी اور امام کے سنسار میں پرکٹ ہونے کے لیے سمے بیتنے، لوگوں کی بدھی اور شسٹاچار کے پریپورن ہونے اور ان کے ساتھ آنے کے لیے لوگوں کی تیاری کی ضرورت ہے۔ انتم ایشوری اتراधिकारी صحیح منزل تک لوگوں کے مارگدرشن کے لیے ایشور، نیائے اور قانون کے آدھار پر دنیا کا شاسن اپنے ہاتھ میں لے گا اور یہ اسی سمے سمبھو ہوگا جب لوگ اس مارگدرشن سے لابھانوت ہونے کے لیے تیار ہوں گے۔ اگر سماج میں اچت ماحول نہیں ہوگا اور لوگ امام کے مارگدرشک آدیشوں کے پالن کے لیے تیار نہیں ہوں گے تو اس پرکار کے لوگوں میں انتم مکشداتا کے سامنے آنے کا کوئی فائدہ نہیں ہوگا۔
اپنے سماجک جیون میں انسان کو اپنی رکشا اور پرگتی کے لیے شاسن اور شاسک کی ضرورت ہوتی ہے۔ وہ شاسکوں کے آدیشوں کے سامنے سر جھکاتا ہے تاکہ وہ ایک سوستھ، شانت اور ہر پرکار سے اتیاچار رہت سماج کا آدھار رکھیں، لیکن نہ کیول یہ کہ منوشیہ کی یہ اچھا اب تک پوری نہیں ہوئی ہے بلکہ ہر دن وہ وبھن پرکار کے اتیاچاروں کے پھیلاؤ کو دیکھ رہا ہے۔ یہی کارن ہے کہ اس سمے جب سنسار کا سرکشا و راجنیتک واتاورن بگڑ گیا ہے، وبھن پرکار کے فتنے ہر جگہ پھیل گئے ہیں، رہسیمئی بیماریاں پھیلتی جا رہی ہیں اور نیتک برائیاں ہر انسان کو اپنی چپیٹ میں لے رہی ہیں۔ انسان اپنے دل کی گہرائیوں سے ایک ایسا کال دیکھنے کی اچھا رکھتا ہے جس میں ایک ایشوریہ نیتا آ کر مانو سماج میں نیائے کی آتما پھونک دے۔ اس کی یہی کامنا یا پرتیکشا امام مہدی کے ویشوک شاسن کو سویکار کرنے کے لیے مارگ پرشست کرنے کے ارتھ میں ہے۔
البتہ اس بات پر بھی دھیان رکھنا چاہیے کہ یہ پرتیکشا چپ رہنے یا تھک کر بیٹھنے کے ارتھ میں نہیں ہے کہ انسان ایک کونے میں بیٹھ جائے اور معاملوں کو سدھارنے کے لیے کوئی کام نہ کرے، بلکہ پرتیکشا کا ارتھ آشا اور ابھیلاشا ہے۔ آشا اور ابھیلاشا آگے بڑھنے اور پرتیرودھ کا سب سے پربھاوی کارک ہے۔ اس آشا کا آدھار بھوشیہ کے پرتی منوشیہ کی اچھی سوچ ہے اور ایشور نے قرآن مجید کی وبھن آیتوں میں اس بات کا وعدہ کیا ہے۔
سورہ توبہ کی آیت نمبر 33 میں کہا گیا ہے، وہ ایشور وہی ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ وہ اسے ہر دھرم پر وجئی بنا دے، چاہے یہ بات انیکیشور وادیوں کو بری ہی کیوں نہ لگے۔ یہ آیت ہم سب کو اس بات کی شبھ سوچنا دیتی ہے کہ نشچت روپ سے اسلام سبھی دھرموں پر وجئی ہوگا اور پورے سنسار میں پھیل جائے گا۔ البتہ اس کے لیے تین باتیں بہت ضروری ہیں، ویشوک قانون، ویشوک نیتا اور ویشوک تیاری۔
قرآن مجید ویشوک قانون ہے۔ یہ کتاب انسان کے کلیان و مکتی کی اور مارگ درشن کا سب سے سمپورن قانون ہے۔ یہ وہ کتاب ہے جس میں کسی طرح کی کوئی غلط بات نہیں ہے اور یہ ہمیشہ جیوت رہنے والی کتاب ہے۔ جہاں تک دوسری شرط اور ویشوک نیتا کی بات ہے تو کہنا چاہیے کہ امام مہدی علیہ السلام ہی وہ مہان ویشوک نیتا ہیں جس کی منشیہ کو اپنے معاملوں کے سدھار کے لیے ضرورت ہے۔ امام کے پرکٹ ہونے کی تیاری کی تیسری شرط کے بارے میں کھیت کے ساتھ کہنا چاہیے کہ ابھی یہ پرستھتیاں تیار نہیں ہوئی ہیں۔ دوسرے شبدوں میں امام مہدی کے اب بھی لوگوں کی نظروں سے اجل رہنے کا ایک مکھیہ کارن سنسار میں نیائے پھیلانے والے اور مکتی داتا کے پرکٹ ہونے کے سمبندھ میں انسان کا تیار نہ ہونا ہے۔ اس کی وجہ یہ ہے کہ تاناشائی و تچھ سرکاروں کے پربھاؤ اور اسی طرح انسانوں کے ہاتھوں تیار کیے گئے قانونوں کی ان اپیوگتا کے کارن مانو سماج انیائے و اتیاچار میں گرست ہے۔ اس کے لیے ضروری ہے کہ ہم سبھی انسان ایشوریہ شاسن کے لیے اپنے آپ کو تیار کریں تاکہ پورے سنسار میں نیائے و شانتی کا بول بالا ہو سکے۔ اسی کے ساتھ یہ کاریکرم یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
جل سنکٹ۔
دوستوں، جل سنکٹ کی کرنی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ آج کے کاریکرم میں ہم جل کے لیے یدھ کی کچھ ادھارنوں کا اُلیکھ کریں گے۔ سواتی اور سید میسام کا سلام سویکار کریں۔
यदि आप धरती को ऊपर से बहुत ऊपर से देखें तो आपको नीले रंग का एक गोला नजर आएगा। हम सबको मालूम है कि धरती को नीला रंग धरती पर मौजूद पानी ने दिया है। धरती का अधिकांश भाग नदियों और समुद्रों से ढका हुआ है। धरती का कुल क्षेत्रफल 510 मिलियन वर्ग किलोमीटर है और उसमें से 361 मिलियन वर्ग किलोमीटर पानी की चादर से ढका हुआ है। इस धरती और धरती पर रहने वालों और पानी का प्रयोग करने वालों के लिए पानी के भांति भांति के स्रोत हैं। मात्रा की बात करें तो पृथ्वी पर मौजूद कुल पानी का 97.2% भाग समुद्रों महासागरों में है और केवल 2.8% भाग नदियों, बर्फ के तोदों, वायुमंडल, धरती के भीतर और भूमिगत जलाशयों में है। महासागरों में 1,320,000,000 वर्ग किलोमीटर, हिम नदियों में लगभग 2,50,00,000 वर्ग किलोमीटर, भूमिगत जलाशयों में 1,30,00,000 वर्ग किलोमीटर, नदियों और झीलों में मीठा पानी लगभग 2,50,000 वर्ग किलोमीटर, हवा में भाग के रूप में लगभग 13,000 वर्ग किलोमीटर पानी इस धरती पर मौजूद है।
Thank you.
सारे पानी में पीने योग्य पानी बहुत ही कम है। धरती पर मौजूद मीठे पानी का 69% भाग कृषि में, 23% उद्योग में और केवल 8% भाग घरों में प्रयोग किया जाता है। धरती पर हालांकि बहुत अधिक पानी है, लेकिन उनमें से 97% नदियों और समुद्रों में है और 2% भाग हिम नदियों में, जबकि 1% भाग भूमिगत जलाशयों में है, जिस तक पहुंच बेहद ही कठिन है। इसके साथ ही इस बात पर भी ध्यान रखना चाहिए कि मौसम में बदलाव और पृथ्वी के गर्म होने की वजह से पानी के वाष्पीकरण में तेजी आई है। पानी की कमी दुनिया में ऐसी हालत में है कि जब मीठे पानी का स्रोत पूरी दुनिया में समान रूप से मौजूद नहीं है। वर्तमान समय में कनाडा, चीन, कोलंबिया, पेरू, ब्राजील, रूस, अमेरिका, इंडोनेशिया और भारत जैसे विश्व के 9 देशों में दुनिया के कुल मीठे पानी का 60% भाग मौजूद है, जबकि कुवैत, बहरीन, माल्टा, यूएई, सिंगापुर, जॉर्डन, लीबिया जैसे विश्व के 80 देशों में पानी की कमी है। इनमें से तो कुछ देशों में मीठे पानी का कोई साधन ही नहीं है और वह अपनी जरूरतों के लिए पानी आयात करते हैं।
इन हालात में पृथ्वी गर्म हो रही है और ज़मीन पर आबादी बढ़ रही है, जिसकी वजह से पानी के लिए खींचतान में भी वृद्धि हो रही है। बदलते मौसम की वजह से भी पानी तक इंसानों की पहुंच सीमित हुई है और उसकी वजह से दुनिया के बहुत से हिस्सों में जल संकट खड़ा हो गया है, जिसके सबसे बड़ा उदाहरण पश्चिमी एशिया और उत्तरी अफ्रीका के कई देश हैं, जहां जल संकट अधिक गंभीर रूप में देखा गया। इस प्रकार के जल संकट के जूझ रहे देशों में हर दिन पानी पर नया नया तनाव पैदा होता रहता है और जहां तक इस बात का सवाल है कि पानी पर इस क्षेत्र के देशों के बीच सहयोग कैसा हो सकता है, तो ये चीज संकट की गहनता पर निर्भर करती है। जल स्रोतों की कमी की समस्या बढ़ रही है और नील, इराक और यमन जैसे क्षेत्रों में ये समस्या काफी व्यापक है। सूडान और सोमालिया जैसे देशों में हालिया वर्षों में भूखमरी रही है, जो वास्तव में इन देशों के भीतर और बाहर होने वाले युद्धों का परिणाम थी। लेकिन जिस इलाके में पानी के लिए युद्ध का सबसे अधिक खतरा है, वो जॉर्डन नदी से स्रोत का इलाका है, क्योंकि इस इलाके में प्रति व्यक्ति पानी की उपलब्धता बेहद कम है और ये नदी जिन जिन इलाकों को पानी देती है वो आपस में कई बार भिड़ चुके हैं, जैसे सीरिया, इसराइल, फिलिस्तीन, लेबनान और जॉर्डन।
बीसवीं सदी के मध्य तक जॉर्डन नदी में पानी बहुत अधिक था और उसका पानी आसपास के इलाकों में सिंचाई के लिए पर्याप्त था तथा समझौते की वजह से पानी के लिए विवाद भी नहीं पैदा होता था। लेकिन आज इस इलाके में अस्थिरता और पानी की कमी की वजह से यह व्यवस्था खत्म हो चुकी है, जिसके बाद विवाद की ज्वाला भड़क जाएगी, जैसे जॉर्डन नदी के बारे में हिंसा पहले भी हो चुकी है। जब सन 1967 में 6 दिवसीय युद्ध आरंभ हुआ और इसराइल के तत्कालीन रक्षा मंत्री एरियल शेरून ने बल दिया कि 6 दिवसीय युद्ध उसी दिन शुरू हो गया था जिस दिन इसराइल ने जॉर्डन नदी की धारा मोड़ने के खिलाफ कार्रवाई का फैसला किया था।
सन 1960 के दशक से पानी पर कुछ विवाद हुए हैं। आंकड़ों के अनुसार अब तक पश्चिमी एशिया की सच्चाई ये है कि तेल जैसे अन्य संसाधनों की तुलना में पानी को लेकर कम युद्ध हुए हैं। मध्यपूर्व में पानी की स्थिति बिल्कुल स्पष्ट है। अध्ययनों से पता चलता है कि यहाँ के रहने वालों को भी पता है कि पानी कितनी तेजी से खत्म हो रहा है। उदाहरण स्वरूप हमें तुर्की पर ध्यान दें। दजला और फरात नामक नदियां प्राचीन काल से ही मेसोपोटामिया को उपजाऊ बनाने में महत्वपूर्ण भूमिका की स्वामी रही हैं। इन दोनों नदियों का स्रोत तुर्की के एंटालिया नामक क्षेत्र के पहाड़ी हिस्से में स्थित है। ये नदी वहाँ शुरू होती है और इराक और सीरिया तक जाती है। तुर्की को भौगोलिक लिहाज से ये वरीयता प्राप्त है कि फरात और दजला नामक इराक की बेहद मशहूर नदियाँ उसके देश से निकलती हैं, जिसकी वजह से तुर्की पानी को अपना प्रभाव बढ़ाने के एक संसाधन के रूप में प्रयोग कर सकता है।
सन 1966 में एंटोलिया में बांध की बड़ी परियोजना शुरू की जो सन 1974 में पूरी हुई। इस परियोजना के तहत इन नदियों पर कई बांध बनाए गए जिनकी वजह से तुर्की की सरकार का कहना है कि देश की अर्थव्यवस्था मजबूत हुई और रोजगार बढ़ा है। लेकिन पर्यावरण के समर्थकों का कहना है कि इससे पर्यावरण को काफी नुकसान पहुंच रहा है और बाढ़ या बांध टूटने की दशा में भयानक नुकसान हो सकता है। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे हमारी सभा का अंतिम कार्यक्रम जल संकट, और अब समय मुख्य समाचारों के सारांश का। आज ईरान, इराक और भारत सहित दुनिया के अनेक देशों में इमाम महदी अलैहिस्सलाम के जन्म दिवस के शुभ अवसर पर विशेष कार्यक्रम का आयोजन हुआ और लोगों ने जश्न मनाया। विदेश मंत्री ने कहा कि अंतर्राष्ट्रीय व्यवस्था में एक ध्रुवीय और पश्चिमी लोकतंत्र का काल अब समाप्त हो गया है। भारत के राष्ट्रपति ने दिल्ली के उपराज्यपाल के अधिकार बढ़ाने के विवादित बिल पर दस्तखत कर दिए हैं। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज, शुभरात्रि।